पॉलिसी डायलॉग को साथ में।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, समृद्ध नेपाल को लागि। नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ।
www.nepalwatch.com
नमस्कार, पोलिसी डायलग 2022 मा स्वागत छ। म गोविन्दराज पोखरेल, नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पोलिसी डायलग 2022 समन्वितका लागि नीति निर्माणको सञ्चार पैरवी अभियान हो। यो अभियान अन्तर्गत आज हामीले दिगो विकासका लक्ष्यको बारेमा, नेपालले के कस्ता प्रगति गरेको छ, यससँग सरकार राख्नुहुने सम्बन्धित व्यक्तिहरूलाई राखेर छलफल गर्दैछौँ। र आजको छलफलमा मैले बोलाएको छु राष्ट्रिय योजना आयोगका माननीय सदस्य डाक्टर राम कुमार फुँयाल, त्यसै गरी हामीसँग नगरपालिका सङ्घका अध्यक्ष र धुलीखेल नगरपालिकाका मेयर अशोक ब्याजुजी,
नमस्कार,
र हामीसँग हुनुहुन्छ गैर सरकारी संस्थालाई प्रतिनिधित्व गरेर एनजिओ फेडरेसनको पूर्व अध्यक्ष शर्मिला कार्की, यहाँहरूलाई स्वागत छ। र म सर्वप्रथम राष्ट्रिय योजना आयोगका सदस्य माननीय डाक्टर राम कुमार फुँयालजीलाई प्रश्न गर्न चाहन्छु, यो दिगो विकासका लक्ष्य हासिल गर्ने यसको लागत, यसका कार्यक्रमहरू र कोसँग कसरी समन्वय गर्नुपर्छ भन्ने कुराको एउटा दस्तावेज र त्योसँग थुप्रै सहायक दस्तावेजहरू राष्ट्रिय योजना आयोगले तयार गरेको छ र नेपालको लागि कतिवटा लक्ष्य, कतिवटा त्यसका अनुसूचीहरू, इन्डिकेटरहरू सबै राष्ट्रिय योजना आयोगले विभिन्न मन्त्रालयसँग समन्वय गरेर गरेको छ। अहिले ती हामीले राखेका अल्पकालीन, मध्यकालीन, दीर्घकालीन लक्ष्य अनुसार के हामीले केही प्रगति हासिल गर्न सकेका छौँ, के कस्तो अवस्था छ अहिले?
धन्यवाद डाक्टर साहब। यहाँले भने जस्तै राष्ट्रिय योजना आयोगबाट अब 2015 14 आवधिक योजनाबाटै हामीले यो जुन एसटिजीलाई अन्तरीकरण गर्दै गएका हौँ। 15 आवधिक योजना प्लस हाम्रा आवधिक योजनाहरूमा हामी कहाँ भएको इन्भेस्टमेन्ट चाहिँ नेपालमा धेरै जसो पूर्वाधार केन्द्रित छ। अब एसटिजीमा चाहिँ पूर्वाधार भन्दा पनि मान्छेको जीवनसँग जोडिएको
पूर्वाधार पूर्वाधारमै खर्च
हो, त्यस्तो छ। अब हामीले निड एसेसमेन्ट कस्ट गर्दा चाहिँ 20-25 अरब चाहिँ औसत वार्षिक खर्च हाम्रो लाग्ने देखियो 2030 र प्रतिवर्ष हाम्रो डिफिसिट चाहिँ 5-85 अरब जति देखियो र त्यसमा अब निजी क्षेत्र, सहकारी, सामुदायिक क्षेत्र, इभन घर परिवार र सरकारीबाट त्यसलाई चाहिँ नि हामीले चाहिँ मेकअप गर्ने भनेर त्यो कति कति सियर हुन्छ भनेर गरेका छौँ। जो डाक्टर साहबले प्रगति कस्तो छ भनेर भनेको प्रश्नको उत्तरमा आउनु पर्दा चाहिँ हाम्रो प्रगति हेर्दाखेरि दुईवटा इन्डिकेटरमा चाहिँ हामी निकै राम्रो उत्साहजनक प्रगति छ र हामीले त्यसलाई एउटा चाहिँ हाम्रो यो क्लिन इनर्जी सम्बन्धी छ र अर्को चाहिँ हाम्रो प्योर ड्रिङ्किङ वाटर सप्लाईसँग रिलेटेड छ, त्यो 90% माथि हामी इलेक्ट्रिसिटीको उपयोग गर्ने हिसाबले पनि घर परिवारको नम्बरमा र खानेपानी जुन प्राप्त गर्ने र खुला दिशामुक्त देशकै रूपमा हामीले जुन घोषणा गरेका छौँ त्यसलाई अलिक बढी हामीले सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा र सामाजिक आर्थिक रूपान्तरणमा खास गरी गरिबी निवारण, शिक्षा, स्वास्थ्य, रोजगार जस्तो विषयहरूमा चाहिँ खर्च केन्द्रित गरिएको हो।
तपाईँ अहिले अहिलेको प्रगतिबाट सन्तुष्ट हुनुहुन्छ?
अब यस्तो सन्तुष्टि नै भन्न त मिल्दैन, तर पनि आंशिक रूपमा सन्तुष्टि हो हाम्रो। केही जस्तो भनौँ न, अब गरिबी निवारणमा पनि केही प्रगति भएको छ तर एसडिजी 10 जुन असमानता छ नि, असमानतापट्टि चाहिँ हाम्रो कमै छ। त्यस्तै अरू यस्ता केही इन्डिकेटरहरू छन् त्यसमा हामीले काम राम्रोसँग गर्न सकेको अवस्था पनि पाएको छैन।
हस्, धन्यवाद। म अब धुलखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुजीसँग आएँ। यो दिगो विकासको लक्ष्य हासिल गर्न ठुला ठुला राष्ट्रिय गौरवका आयोजनाहरू, परियोजनाहरू ठुला ठुला पूर्वाधारका त सङ्घीय सरकारले गर्ला, तर जनताको शिक्षामा पहुँच, शिक्षाको गुणस्तरमा सुधार, स्वास्थ्यमा सुधार, कृषि उत्पादन लगायतका थुप्रै आर्थिक सामाजिक गतिविधिमा जुन दिगो विकासले ल्याएका लक्ष्यहरू छन् त्यो पुरा गर्न स्थानीय सरकार सक्रिय हुनुपर्छ। र त्यो किसिमको सुझबुझ जानकारी बुझाइ त्यो स्थानीय सरकारहरूमा छ?
धन्यवाद डाक्टर साहब. मुख्यतः अब एसडिजी गोलका लक्ष्यहरू प्राप्त गर्नका लागि चाहिँ अहिलेको नयाँ संविधानले परिकल्पना गरे अनुसारको तीन तहको सरकारको कुन कुन के रेस्पोन्सिबिलिटी हो भन्ने कुरा चाहिँ प्रष्ट गरेर त्यो रेस्पोन्सिबिलिटी बाँडफाँड गर्नुपर्छ र त्यसको स्रोत साधनको पनि छुट्टै व्यवस्था गर्नुपर्छ र यो इन्डिकेटरमा काम भएको कुराको इभ्यालुएसन गर्ने त्यसको चाहिँ प्रोसेसमा ल्याउने भएको छैन भने ल्याउने जुन तौर तरिका संघीय सरकारले गर्नुपर्नेछ त्यो भइराखेको छैन. त्यसैले स्थानीय सरकारले तपाईँले भन्नुभए जस्तै कामहरू गरिराखेको छ तर त्यो एसडिजीका इन्डिकेटर नै लक्ष्य प्राप्त गर्ने भन्ने हिसाबले चाहिँ कमै छ र कामहरू गरिराखेको छ त्यसलाई नै इन्डिकेटरसँग जोडिएको छ. तर एउटा कुरा चाहिँ के हो भने मेरै नगरपालिका धुलिखेत नगरपालिकाले चाहिँ एसडिजीका लक्ष्यलाई नै केन्द्रित गरेर हामीले काम गर्यौँ.
बजेटहरू त्यसरी बनाउनु भयो,
बजेटहरू बनायौँ, योजना बनायौँ, कार्यक्रमहरू बनायौँ. त्यसको कारणले अहिले भर्खरै साउथ एसियाको चाहिँ नगरपालिकाहरूमध्ये एसडिजी गोलको लक्ष्य चारवटा हासिल गरेको धुलिखेत नगरपालिका युनेस्क्यापले नै तपाईँको एक वर्ष स्टडी गरेर भेला रिपोर्ट बनाएर त्यो युनिसेफमा पेस गरेपछि हामी एसियाकै साउथ एसियाकै पहिलो सहरको रूपमा अहिले हामी अगाडि बढेका छौँ. मैले भर्खरै संयुक्त राष्ट्रसङ्घमा यो विषयमा चाहिँ तपाईँको कार्यपत्र प्रस्तुतिकरण पनि गराएँ. अहिले एसिया पेसिफिक रिजनको संयुक्त राष्ट्रसङ्घको कार्यालय ब्याङ्ककमा पनि यसको प्रस्तुतिकरण गरे. आज भर्खरै तपाईँको पाकिस्तानमा यो विषयमा छलफल भइराखेका छ र ब्राजिलमा हुँदैछ, हामी त्यहाँ पनि जाँदैछौँ. त्यसैले यो गर्न सकिन्छ भन्ने कुरा र गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो स्थानीय सरकारमा आएको छ. म तपाईँलाई बताइदिउँ, हामीले यो पाँच वर्षको दौरानमा साक्षर नगरपालिका घोषणा गरे, बालमैत्री सहर घोषणा गरे, एक घर एक धारा खानेपानी आयोजना मैले नगरपालिकामा 38% जनताको घरमा मात्र एक घर एक धारा थियो अनि हामीले 90% जनताको घरमा चाहिँ यो पाँच वर्षमा खानेपानी पुर्याइदिउँ र अब यो वर्षभित्र हामी 100% नै जनताको घरमा खानेपानी पुर्याउँदैछौँ. 13% गरिबीको रेखा मुनि रहेका नागरिकहरूलाई तपाईँको 4.36%मा हामीले झारेर गरिबी निवारणको कामहरू पनि गर्यौँ
यही पाँच वर्षमा.
यही पाँच वर्षमा होइन, स्वास्थ्यमा अहिले धुलिखेत नगरपालिकाले सिङ्गो नगरपालिकाभित्र स्वास्थ्य सम्बन्धी चाहिँ तपाईँको स्वास्थ्य सहर कार्यक्रम सुरु गरेर अहिले स्वास्थ्यमा सबभन्दा उत्कृष्ट सहरको रूपमा धुलिखेत नगरपालिका गरिरहेको छ र अब यो रिपोर्ट चाहिँ तपाईँको युनेस्क्यापले नै यहीँ आएर एक वर्ष लगाएर अध्ययन गरेर प्राप्त भएको रिपोर्ट हो.
अब तपाईँ आफै नगरपालिका सङ्घको अध्यक्ष हुनुहुन्छ, अरू नगरपालिकाले पनि यो तपाईँको जुन गरेको तरिका होइन यो जुन सफलताको जुन कथाहरू छन् सफलता कसरी प्राप्त गरे त्यो सिकेका छन् कि छैनन् अरू स्थानीय सरकार?
हामीले नेपाल नगरपालिका सङ्घ मार्फत अब अलिकति अरू नगरपालिकाहरूमा पनि एसडिजीलाई केन्द्रीकृत गरेर तपाईँको स्थानीयकरण गर्ने भन्ने अभियान सुरु गरेका छौँ. सम्भवतः हामी यो नगरपालिका सङ्घको आसन्न अधिवेशनबाट यसलाई चाहिँ सबै नगरपालिकाहरूले त्यसलाई एकै ठाउँमा टाई अप गरेर यो पनि हाम्रो मूल रेस्पोन्सिबिलिटी हो र यसले हाम्रो नागरिक सामाजिक आर्थिक लगायतका सम्पूर्ण डेभलपमेन्टको कामहरू चाहिँ केन्द्रित गर्छ भन्ने हिसाबले हामीले त्यो मोडमा चाहिँ हामी जाँदैछौँ.
हस् धन्यवाद. म शर्मिला कार्कीजीसँग आउँछु. यो दिगो विकासको लक्ष्य हासिल गर्न पनि यो गैर सरकारी संस्थाहरूको ठुलो भूमिका छ. राष्ट्रिय योजना आयोगले गरेको एउटा जुन लागतको अनुमान छ त्यो अनुसार प्रत्येक वर्ष करिब करिब 20 अर्ब जति यो गैर सरकारी संस्थाहरूबाट लगानी हुनुपर्ने रहेछ, विशेष गरी यो रोजगारीका अवसरहरू आय आर्जनका र सामाजिक क्षेत्रमा. अहिलेसम्म कस्तो किसिमको योगदान गरेको देख्नु भएको छ तपाईँहरूको क्षेत्रबाट?
डाक्टर साहबलाई धेरै धेरै धन्यवाद. यस्तो विषयमा चाहिँ नि डाक्टर साहबले चाहिँ डायलग चलाउने गर्नुभएको छ, यो आफैमा महत्त्वपूर्ण विषय हो. गैर सरकारी सङ्घ संस्थाहरूको भूमिका चाहिँ के हो त दैले पनि भन्दा साझेदारी र खबरदारी हो. डाक्टर साहबलाई राम्रोसँग थाहा छ यो बारेमा. सरकारसँग साझेदारी गर्ने त्यो भनेको सहयोग गर्ने, कहाँ कहाँ चाहिने हामीले गर्न सक्छौँ. अब गैर सरकारी संस्थाले गर्दा सानो पैमानामा हो, एज अ होल त सरकारले गर्छ, त्यो सानो पैमानामा गर्दा राम्रोसँग गर्न सकिन्छ नि.
अथवा चाहिँ नयाँ इनोभेटिभ
पाइलोटिङ पनि हुनसक्छ. त्यो गर्न सक्दाखेरि यसरी गर्न सकिन्छ है, अथवा यसरी गरौँ भनेर साझेदारी गर्ने हो. र अर्को चाहिँ बरोबर भन्दा पनि गर्दै नगर्ने भयो भने खबरदारी गर्ने. तिमी भन्छौ, साइन गर्छौ, अन्त अन्तर्राष्ट्रिय चाहिँ कन्भेन्सन कभेनन्टमा चाहिँ हस्ताक्षर गर्छौ तर गर्दैनौ भनेर खबरदारी गर्ने. मुख्य चाहिँ प्रिन्सिपल काम गर्ने तौर तरिका यो हो. जहाँसम्म एसडिजीको कुरा गर्दाखेरि चाहिँ नि विशेष गरी अहिले चाहिँ यो लोकलाइजेसनको प्रोसेसमा प्रशस्त मात्रामा अब लोकलाइजेसन भनेको छ अघि चाहिँ नि हाम्रो प्लानिङ कमिसनको सदस्यज्यूले भन्नुभयो तर अब लोकलाइजेसन के हो कसरी गराउने त्यसलाई भन्नको लागि त प्रशस्त मात्रामा त्यहाँ तल त त्यसको सचेतना अब के भन्ने सचेतना त चाहने कुरा हुन्छ होला तर त्यसबारे जानकारी पाउनु पर्यो नि सबैले कसरी हुन्छ त लोकलाइजेसन भन्ने बारेमा हो यसको लागि चाहिँ धेरै पालिकाहरूलाई चाहिँ तालिमका माध्यमबाट जाने त्यसबारेमा छलफल गराउने एक त लोकलाइजेसनका लागि सहयोग गर्ने काम धेरै गरेको छ अर्को तपाईँले अघि जुन यो बजेटको कुराहरू गर्नुभयो त्यो गर्दाखेरि अहिले चाहिँ समा मैले यसो स्टडी गरेका थिएँ समाज कल्याण परिषदमा जुन किसिमका प्रपोजलहरू हाल्नुपर्छ त्यहाँदेखि हालेर त्यहाँ एप्रुभ लिनुपर्छ एप्रुभ लिने बेलामा चाहिँ तिम्रो चाहिँ यो एसडिजी गोलका सत्र त आफैमा पार्टनरसिप गोल भयो 16 गोलसम्म तिम्रो कुन गोललाई यसले चाहिँ नि भ्यालुएटेड गर्छ अथवा इनपुट राख्छ भन्ने खालको चाहिँ मार्गदर्शन गरेको रहेछ त्यो माध्यमबाट जानुपर्ने भएको हुनाले गर्दाखेरि स्पष्ट ढङ्गले तिम्रो कार्यक्रमले कुन गोललाई चाहिँ नि अलिक बढी सहयोग पुग्छ भनेको हुनाले गर्दाखेरि त्यो माध्यमबाट जाने गरेको हुनाले साँच्चै के भन्ने हो भने देशभरिका करिब 7,000 संस्थाहरूको चाहिँ माउ संस्था भएको नाताले र प्लानिङ कमिसनका धेरै जसो बैठकहरू मिटिङहरू एटेन्ड गर्ने भएको हुनाले ब्रिजको रूपमा चाहिँ प्रशस्त काम गरिराखेको छ यसलाई तल ग्रास रुटमा यसबारे जानकारी कन्सेप्चुअल क्ल्यारिटी भनौँ न अझै कसरी लोकलाइजेसन गराउने भन्नेदेखि लिएर त्यसको चाहिने तालिम प्याकेजहरू गर्नेदेखि लिएर र चाहिँ यो रिपोर्टहरूलाई गर्नेदेखि लिएर पोलिसीसम्म जोड्ने कामहरू गरिरहेको छ यसो हेर्दाखेरि चाहिँ वास्तवमा त्यति बजेट खर्च गर्न र गराउने क्षमता चाहिँ बढाउनको लागि गैर सरकारी संस्थाहरूले नै सपोर्ट गरेको छ भनेर त्यसमा चाहिँ ठुलो इनपुट चाहिँ महासङ्घ
अहिले अहिले गैर सरकारी संस्थाहरूले जति पनि जसरी भन्नुभयो यो समाज कल्याण परिषद मार्फत जति पनि गतिविधि गरेका छन् त्यो चाहिँ यही एसडिजीकै फ्रेमवर्क विकासलाई
सपोर्ट गर्छ भन्ने कुरा लेख्नु नै पर्ने भनेपछि त त्यसको माध्यमबाट गाइडलाइन त त्यो हुँदै भएर गयो
भन्नाले गैर सरकारी संस्थाहरू ल्याएको रिसोर्स चाहिँ राम्ररी
प्रयोग अथवा त्यो अवस्थासम्म आउनको लागि गैर सरकारी संस्थाहरू सहयोगी चाहिँ प्रशस्त बन्न सकेका छन्
आज हामी नयाँ छौँ हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड समृद्ध नेपालको लागि
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो किनकि यसमा सबै छ
अब म अलिकति फेरि डाक्टर रामकुमार फुयालजीसँग लागेँ अब अहिले रिसोर्सको हाम्रो स्रोतको चाहिँ अब सुनिश्चितता गर्न गाह्रो छ किनभने स्रोत साँघुरो छ त्यो मामलामा अहिले जुन सरकारले बजेटहरू बनाइराखेको छ नि अब राजनीतिक दबावले भनौँ विभिन्न दबावले यो दिगो विकासको लक्ष्यभन्दा पनि बाहिर बाहिर पनि बजेट गर्छन् त्यसलाई कसरी म्यानेज गरिराख्नु भएको छ त्यो यसलाई कसरी सुधार गर्ने उपायहरू ल्याउनु भएको छ
डाक्टर साहब यो एकदमै गम्भीर प्रश्न पनि हो हाम्रो इतिहासमै धेरै जुन कालखण्डहरूमा यो पुँजीगत खर्च कम हुने र बजेटको एलोगेसन पनि विकास बजेट चाहिँ कम हुने अवस्थाको निरन्तरता नै छ एक त बजेट नै कम हुन्छ दोस्रो विकास बजेटमा पनि यदा कदा हाम्रो जुन व्यक्तिहरूको इन्फ्लुएन्सबाट कुनै न कुनै हिसाबबाट रिजल्टसँग केन्द्रित नभइकन त्यसको प्रतिफलसँग केन्द्रित नभइकन त्यसको अन्तिम गन्तव्य र आउटकमबाट आउने इम्प्याक्टले समाजमा कसरी रूपान्तरण गर्छ भन्ने कुराको खाका आकलन फ्रेमवर्क नबनाइकन र आयोजनाहरू पूर्ण रूपले तयारी नभइकन पूर्व तयारी नभइकन बजेट हाल्ने परम्पराको छिटपुट निरन्तरता छ त्यसलाई चाहिँ हामीले रोक्न के गर्यौँ भने राष्ट्रिय योजना आयोगमा यो राष्ट्रिय जुन आयोजना ब्याङ्क
प्रोजेक्ट ब्याङ्क
भनेर हामीले बनायौँ र प्रोजेक्ट ब्याङ्क बनाइसकेपछि केही क्राइटेरियाहरू त्यहाँ राखेका छौँ त्यहाँबाट इन्डोर्स भइसकेपछि प्रविष्ट भइसकेपछिका मात्र आयोजनालाई सम्बन्धित निकायले आयोजनाको रूपमा बजेट हालेर लिएर आउने आइसकेपछि मात्रै राष्ट्रिय योजना आएको संवाद बहस छलफल जो हुन्छ
राइट एलोकेसन अर्थात् त्यो प्राथमिकता आधारमा चाहिँ जाने भयो
जाने अनि पहिला चाहिँ प्रोजेक्ट नै हुनु पर्यो क्या प्रोजेक्ट नै नभइकन पैसा हाल्ने परम्परा चाहिँ पहिलो हो
अब दोस्रो चाहिँ सरकारको प्रायोरिटी के भन्ने कुरो
रिसोर्स इफिसियन्सी भन्छौ नि थोरै रकमले धेरै नतिजा प्राप्त गर्छ
जस्तो पहिलो चाहिँ त्यो भयो दोस्रो चाहिँ अब सरकारका उद्देश्यहरू गन्तव्यहरू लक्ष्यहरू हुन्छन् ती प्राप्त गर्नको लागि कुनै सरकारले कुनै चिजलाई पहिलो प्रायोरिटी राख्ला कुनै सरकारले दोस्रो राख्ला तर पनि मुख्य काम त जनताको हित हो समृद्धि हो र देशलाई एउटा सामाजिक आर्थिक विकासको उच्चतम बिन्दुमा पुर्याउने अभियान नै हो त्यसमा हामीले चाहिँ जस्तो कुनै मन्त्रालयहरू जो अलि पछि विकासभन्दा पनि हुने कार्यक्रमहरू आबद्ध भएका छन् कुनै सेक्टरहरू त्यसलाई अलिक ब्याक गरेर तुरुन्तै गर्नुपर्ने खाले के छन् त्यस्ता कुरालाई चाहिँ प्रायोरिटाइज गरेर जो हामीले 10 गन्तव्यहरू राखेका छौँ ती गन्तव्यहरू मध्येबाट बढी चाहिँ छिट्टो प्रतिफल दिन सक्ने खास गरी मानव संसाधनको विकास नै पहिलो पहिला चाहिँ हामी पूर्वाधार मासै पूर्वाधारमै गएका हौँ अहिले चाहिँ अलिकति मानव संसाधनको विकास गर्ने यसरी हामी जाँदाखेरि हामीले 4 विषयमा काम गरेका छौँ पहिला म त्यही निवेदन गर्न चाहेँ एउटा हाम्रो यो सबै चिजको आइडेन्टिफिकेसन कसरी गर्ने भनेर आइडेन्टिफाई गरेका छौँ I1 भन्छौँ त्यसलाई I4 काम गरेका छौँ दोस्रो चाहिँ हामीले इन्स्ट्रुमेन्टहरू के हो त यसको फेरि औजारहरू के हो यसको औजारहरू के हो भनेर औजारहरू निर्माण गर्ने काम भनेको डेटाहरू बनाउने अब स्थानीय तहले कतिवटा इन्डिकेटर एसटिजीको गर्न सक्छ त भनेर गर्ने हामीले 117 इन्डिकेटरहरू स्थानीय तहबाट रिपोर्टिङ हुने गरी बनाएका छौँ प्रदेशले 130 हुने गरी बनाएका छौँ र बाँकी भएका अरू इन्डिकेटरहरू सोल्ली सङ्घीय सरकारले गर्ने तर तिनमा पनि सङ्घीय सरकारको रुट त हुने नै हो गरेर 479 इन्डिकेटरमा काम गर्ने भनेका छौँ विभिन्न किसिमका दिग्दर्शनहरू हामीले बनाएर पठाएका छौँ र विभिन्न किसिमबाट हामीले 7 प्रदेशमा प्रदेश सरकार नीति योजना आयोग र 753 स्थानीय तहमा महानगरपालिका उपमहानगरपालिका नगरपालिका र गाउँपालिकामा यो अभिमुखीकरण टाइपको र क्षमता विकास गर्ने किसिमका कार्यक्रमहरू एसटिजीलाई लोकलाइजेसन गर्ने हिसाबले हामीले चलाएका छौँ त्यसले गर्दा के हुन्छ भने हामी कहाँ छौँ भन्ने कुरा थाहा हुन्छ हाम्रो अप्ठ्यारो कहाँनिर रहेछ भन्ने पनि थाहा हुन्छ कसरी इन्टरभेन्सन गर्ने भन्ने कुराको पहिचान हुन्छ र त्यो टुल्सको आधारमा हामीले रिसोर्सलाई प्रायोरिटाइज गर्ने खर्च गर्ने मेकानिजम गर्छौँ र त्यति मात्र नभएर अघि हाम्रो मेयर साहबले भने जस्तै हामीले अनुगमन मूल्याङ्कन पनि त गर्नु पऱ्यो त्यसको लागि चाहिँ हामीले डेटा जेनेरेट हुन्छ जेनेरेट भएको डेटाको आधारमा ग्याप आइडेन्टिफाई भएपछि हामीले त्यहाँ इन्टरभेन्सन गर्छौँ त्यो दोस्रो काम हो तेस्रो चाहिँ अब त्यसको लागि इन्स्टिट्युसन पनि त चाहियो फेरि इन्स्टिट्युसन भनेको सोल इन्स्टिट्युसन नै नेसनल प्लानिङ कमिसन हो र अरू 7 कमिटी थेमाटिक कमिटीहरू छन् त्यो योजना आयोगका मान्य सदस्यजीवीहरूको अध्यक्षतामा छ त्यति कमिटी भइसकेपछि पनि फेरि हामीले स्थानीय र प्रदेशलाई पनि त्यही किसिमको स्टियरिङ कमिटी बनाउने गरी र बजेटहरू तर्जुमा
त्यो किसिमको संरचना हामीले तलसम्म चाहिँ
तलसम्म गरेका छौँ
धन्यवाद अब म अलिकति मेयर साहबसँग जान्छु यो दिगो विकासका लक्ष्यका अब तपाईँको नगरपालिका त राम्रो गर्यो तर थुप्रै नगरपालिकामा यसको कार्यक्रम बनाउन त्यो कार्यान्वयन गर्नको लागि थुप्रै जनशक्तिको आवश्यकता छ क्षमताको आवश्यकता छ यसमा यो क्षमता वृद्धिको लागि कतिको चाहिँ अवस्था कस्तो छ अनि सङ्घ र प्रदेशले कतिको चाहिँ तपाईँहरूलाई तपाईँहरूसँग सहकार्य गरेर सघाएको छ
अब अहिलेसम्म भइरहेको काममा त नीतिगत मात्र तपाईँको साझेदारी भएको छ होइन अब बजेटको हिसाबले कार्यक्रमको हिसाबले त्यसमा सँगै जान सकिरहेको छैन त्यसैले मैले अघि नै भने कि सङ्घ सरकारले एसडिजी गोलका लक्ष्यहरू यो नेपाल सरकारको राष्ट्रिय योजना आयोगले परिलक्षित गरेका योजनाभित्र पनि परेको एसडिजीले पनि भनेको हाम्रो मौलिक हक अधिकारभित्र पनि परेको प्रदेश र स्थानीय सरकारले पनि गर्नैपर्ने काम हो त्यस चाहिँ सिलसिलाबद्ध तिनै तहको सरकारले बनाउने योजना कार्यक्रमहरूको रणनीति कार्यनीति अर्थात् स्थानीय सरकारहरूको यो आवधिक योजना बनाउँदा वार्षिक योजना बनाउँदा त्यसमा केन्द्रीकृत गर्यो भने चाहिँ यस्तै एउटा लक्ष्यमा जानलाई सजिलो हुन्छ अब जनशक्तिको कुरा पुँजीको कुरा चाहिँ यस्तो छ अहिले स्थानीय सरकारहरूले गर्न चाह्यो भने सक्छ किनभने सबभन्दा कमजोर स्थानीय सरकारको नि 45 करोड जति बजेट जान्छ त्यस कारण स्थानीय सरकारमा बजेट छ यो अब सङ्घ सरकारले जस्तो योजना बनाउने तर योजनाबद्ध यो योजना पैसा नहाल्ने अब आफ्नो चाहिँ जहाँ केन्द्रित गर्नु पर्ने मन्त्रीहरूको अब केन्द्रीकृत गर्ने योजना हाल्यो भने चाहिँ योजना आयोग पनि एकातिर बस्छ राष्ट्रिय लक्ष्य पनि एकातिर बस्छ अन्तर्राष्ट्रिय लक्ष्य पनि एकातिर बस्छ होइन अब हामीले योजना बनाउने त्यसैमा केन्द्रीकृत प्लानिङ प्रोसेसमै जाने एकीकृत ढङ्गैबाट जाने हो भने चाहिँ हामीले यो लक्ष्य हासिल गर्न सक्छौँ स्थानीय सरकारले त्यो गर्न सक्छ किनभने
तर क्षमता सबै स्थानीय सरकारको त्यस्तो क्षमता अब राम्रो भएको छ।
अब हामीले सबै क्षमता भइसकेपछि गर्नुपर्छ भन्यो भने त हामीले सन् 2030 साथीमा पनि पुर्याउँदैनौँ। त्यो लक्ष्य लिएर हिँड्यो भने चाहिँ क्षमता पनि विकास हुँदै जान्छ। हामी काम गर्दै
यो डिभोल्युसन र कपासिटी
सँगसँगै लानु पर्यो। त्यसो हो भने चाहिँ किनभने दुईवटा कुरा महत्त्वपूर्ण कुरा छ। अहिले हाम्रो नेपालमा भौतिक पूर्वाधारको विकास मात्र विकास हो भन्ने जुन अवधारणा छ त्यो नीति निर्मातासँग, त्यो राजनीति नेतृत्वसँग, त्यो प्रशासकसँग, त्यो तपाईँको चाहिँ जनतासँग पनि त्यही छ। अब आफ्नो घरको आँगनमा त पिच आयो तर घरमा एक माना चामल पाक्दैन भने त्यो पिचले खुवाउँदैन
खुवाउँदैन।
त्यसैले पिचले कति इकोनोमिकल डेभलपमेन्टमा जनतालाई चाहिँ त्यहाँ चाहिँ इम्पावर गरेका छ भन्ने कुरा हामीले हेर्नुपर्छ। जस्तै गरिबी निवारण सँगसँगै शिक्षा स्वास्थ्यका कुरा सँगसँगै हामीले जोडिएर जाने हो भने चाहिँ जनताको आय स्तर पनि वृद्धि हुन्छ र त्यो विकास पनि उसले भोग्न सक्ने हुन्छ। अब योग्सको सन्तुलन बिना नै गरिने विकासहरूले हामीले चाहिँ टाढा पुर्याएको हो। जनता र तपाईँको विकास चाहिँ टाढा पुग्ने स्थिति छ। हामीले विकास त जनतालाई गर्यो भन्यौँ तर त्यो विकास जनताको नभइकन
यसैमा जुन जोड्नुभयो खाना खाने एक माना चामल छैन किन हामीले 2030 त प्रत्येक व्यक्तिको आय इन्कम त्यति बेला चाहिँ $2500 हुने भनेर लक्ष्य लिएका छौँ होइन। अब त्यो पुरा गर्न त तपाईँले भनेपछि अरू विकास पनि गर्नु पऱ्यो पूर्वाधारभन्दा।
हजुर, सबभन्दा ठुलो कुरो त तपाईँको अहिले स्थानीय तहमा तिनवटा समस्या छ। एउटा समस्या चाहिँ दिगो विकासका लक्ष्यहरू हाम्रो मुख्य एजेन्डा हो भन्ने कुराको त्यहाँको जनप्रतिनिधि, त्यहाँको सामाजिक अवस्था र त्यहाँको चाहिँ कार्यक्रमहरूमा केन्द्रीकृत गर्न गराउने विषयमा
हाम्रो प्रशासनिक संरचना पनि त्यसको ज्ञान कमी
त्यसको ज्ञानको कमी नै छ। त्यसरी एउटा केन्द्रीकृत गर्नुपर्ने त्यो हो। दोस्रो, अहिले भएको नेपालको पुँजीको विकासको हिसाबले कुरा गर्ने हो भने मलाई लाग्छ सङ्घ सरकारले पनि पूर्ण रूपमा तपाईँको पुँजीगत खर्च गर्न नसक्ने, प्रदेश सरकारले पनि पर्याप्त मात्रामा पुँजीगत खर्च गर्न नसक्ने, अनि स्थानीय सरकारले अलि बढी नै पुँजीगत खर्च गर्न सक्ने भएको हुनाले यो लक्ष्यतर्फ प्रदेश र सङ्घले हाम्रो संविधानले भने अनुसारको साझेदारीको कुरा, समन्वयको कुरा, सहकारिताको कुरा जुन छ सङ्घ सरकारले गर्न कति सक्छ उसले गर्ने, नसकेको तल दिनु पर्यो। यसमा पनि डिभोल्युसन हुनु पर्यो। संविधानले एक
फाइनेन्सियल डिभोल्युसन
22 मात्र अधिकार दियो भनेर चाहिँ बाँकी सबै हाम्रो हो भनेर बोकेर भएन। त्यो डिभोल्युसन गर्यो भने तलकोले पनि त्यो काम गर्छ र हामी लक्ष्यमा हासिल गर्न सक्छौँ, पुग्न सक्छौँ।
उनीहरूले यो काम गर्दै जाँदा त्यहाँ क्षमता विकास हुन्छ, क्षमता गर्न सक्ने शक्ति राख्छ।
अब अर्को कुरा चाहिँ के भने समाजमा चाहिँ तपाईँको एसडिजी गोलका केही लक्ष्यहरू छन् जुन लक्ष्यहरू चाहिँ अब अलिकति ग्लोबल इन्ट्रेस्टसँग सम्बन्धित छ। ती कुरा पनि हाम्रा हुन्, क्लाइमेट चेन्ज जस्ता कुराहरू होइन, पानीका मुहान सुक्यो, वन वनस्पतिका कुराहरू, यी कुराहरू पनि हाम्रा हुन् भन्ने कुरा चाहिँ हामीले क्रमशः समाजलाई बुझाउँदैन। त्यसैले अलि बढी नै तपाईँको सोसियल क्षेत्रमा काम गर्नुपर्ने छ। यो 3-4 कुराले हामीले अगाडि बढाउने हो भने चाहिँ मलाई लाग्छ सन् 2030 हामीले यो लक्ष्य प्राप्त गर्नका लागि यो तिनटै सरकारको
भूमिका
चाहिँ सबल हुन्छ।
अब म अहिले खुब एकदम राम्रो कुरा ल्याउनु भयो हाम्रो मेयर साहबले, फेरि शर्मिलाजीसँग आएँ। दुईवटा कुरा भयो, उहाँले भन्नुभयो सडक पुऱ्यायो भने जनता खुसी हुने तर घरमा खाने चामल छैन अथवा छोराछोरी बुहारीलाई रोजगारी छैन। अब यो जनताले यो विकास जुन दिगो विकास त सर्वाङ्गीण विकास हो, यसमा व्यक्तिको इन्कम पनि हुनु पर्यो, मान्छेको एउटा मर्यादित रोजगारी पनि हुनु पर्यो होइन, स्थानीय उत्पादन पनि बढाउनु पर्यो, वातावरणको संरक्षण पनि गर्नु पर्यो। यो किसिमको जनचेतना फैलाउनको लागि स्थानीय सरकारहरूलाई सहजीकरण गर्ने ठुलो भूमिका हुन्छ। यसमा के छ, कस्तो काम गरिरहनु भएको छ तपाईँहरूले?
हामी अति कम विकसित मुलुक भएको र विकसनमुक्त हुँदै विकसिततिर जान आँटेको हुनाले त्यो 16 गोल जति छन् सबै सँगै सँगै जानु पर्यो। म त लामो समयसम्म महिलाको क्षेत्रमा पनि काम गरेको मान्छे, जेन्डर इक्वालिटी गोल चाहिँ 5 जुन छ त्यो चाहिँ साँच्चीकै भन्ने हो भनेदेखि जबरजस्त ढङ्गले काम गरेन भने मेयर साहबले भन्नुभयो जस्तो चाहिँ एक माना चामल छैन तर त्यो चामल पनि कसले खाएछ, गर्भवती भए कि महिलालाई पहिले खान दिनुपर्छ भन्ने जस्तो किसिमको चाहिने दृष्टिकोण नभएसम्म क्वालिटी किसिमको चाहिँ विकास हुँदैन।
तपाईँको चाहिने समान समुन्नति
हुँदैन। जबसम्म समान समुन्नति हुँदैन, आधीभन्दा बढी जनसङ्ख्या महिलाहरू छन्, त्यसमा किशोरीहरू छन्, महिला हिंसाको कुराहरू छ, यो सबै कुराहरूलाई चाहिने राम्रोसँग नलगेसम्म विकास, अब इन्फ्रास्ट्रक्चरको विकास त चाहियो नै तर बिस्तारै मानव संसाधनभित्र पनि इन्टरसेक्सनालिटीलाई कसरी हेर्ने त विविधतालाई कसरी सम्बोधन गर्ने त र त्यो 16 गोल सँगै जानुपर्छ यो विकास हुनको लागि. एउटा अहिले एउटा पछि भन्ने होइन, क्लिन सिटीको चाहिँ कुरा छ, क्लिन इनर्जीको कुरा छ, क्लाइमेट चेन्जको कुरा छ, त्यस पछाडि गएर तपाईँको सँगसँगै चाहिने जेन्डर इक्वालिटीको कुरा छ, गरिबी निवारणको कुरा छ. त्यो 16 गोल त हाम्रो जस्तो चाहिने दिस पार्ट अफ वर्ल्डको लागि त सँगै हिँडेन भनेदेखि हामी चाहिँ पुग्दैनौँ क्या. अर्को कुरा चाहिँ वास्तवमा भन्ने हो भने अहिले गैर सरकारी संस्थाहरू, म त अब निकै लामो समय भइसक्यो पूर्व अध्यक्ष भएर रहेर हेरेको, कहिलेकाहीँ छलफल बहसहरू कुराकानी गर्दाखेरि सरकारले हामीलाई जति ढङ्गले चाहिने सँगै जानका लागि लिनुपर्ने हो त्यो गरिराखेको छैन. यसको लागि त सबै स्टेक होल्डरहरूलाई लिनु पर्यो नि त हामीले. त्यो मध्येको एउटा चाहिँ छिट्टै क्षमता अभिवृद्धि गर्नका लागि सहयोग पुर्याउने ठुलो स्टेक होल्डर भनेको चाहिँ गैर सरकारी संस्थाहरू हो. प्लानिङ कमिसनले पनि त्यसलाई छलफल बहस गर्नु पर्यो, मिटिङमा आएर बस्ने, कुराकानी भनिदिने, त्यसपछि अरू व्यापकतामा कसरी सँगै लैजाने त, उनीहरूसँग सँगै कसरी जाने त भन्ने बारेमा प्लानिङ कमिसनले पनि सोच्नु पर्यो. नगरपालिका सङ्घले त किटेर नै यो हाम्रो चाहिने नगरपालिकामा यतिवटा सङ्घ संस्थाहरू छन् यसले यो गोलमा काम गर, उहाँहरूले त्यसको एक्सपर्टिज पनि बुझ्नुहुन्छ. उहाँहरूले त ए भन्ने संस्थाले जेन्डरमा काम गर्छ, बीले बालबालिकामा काम गर्छ भन्ने पनि उहाँहरूलाई थाहा हुन्छ. नभए पनि त्यो डेटा राख्नु पर्यो र तपाईँ यो गर्नुहोस् मात्रै होइन, मोनिटरिङ पनि गर्नु पर्यो. गैर सरकारी सङ्घ संस्थाहरूलाई पनि मोनिटरिङ गर्नु पर्यो र पृष्ठपोषणका आधारमा चाहिँ फेरि भोलिका दिनमा यसरी होइन यसरी जानुस् भन्दै लग्नु भयो भनेदेखि चाहिँ
हस्. धन्यवाद. म फेरि अलिकति डाक्टर पुयालसँग आएँ. यो फेरि पनि दिगो विकासको लक्ष्य हासिल गर्न जुन हामीले देख्यौँ धुलीखेल नगरपालिका र अब प्रदेश सरकारहरूले पनि काम गरेका छन्, ऊर्जामा लगानी गरेका छन्, ठुलो भूमिका हुन्छ. अब त्योसँग केन्द्रीय लेभलमा कतिको समन्वय भइरहेको छ राष्ट्रिय योजना आयोगको?
अब राष्ट्रिय योजना आयोगले समन्वय गर्ने भनेको विषय पहिलो चाहिँ उहाँहरूले बनाउने जुन बजेट छ, योजना छ, मध्यमकालीन खर्च संरचना छ, वार्षिक बजेट जो प्रतिवेदन छ, त्यसमा चाहिँ कसरी बनाउने, कसरी तादम्यता मिलाउने राष्ट्रिय योजना आयोगले बनाएको जुन आवधिक योजना छ भन्ने हिसाबबाट हामीले दिग्दर्शनहरू पठाएका छौँ. ती दिग्दर्शनहरू हेरेर उहाँहरूले त्यसमा आफूसँग भएको स्रोत साधनलाई अधिकतम रूपले प्रयोग गरेर भनेको समयमा तोकिएको जुन एउटा गन्तव्यमा पुग्ने गरी उहाँहरूले काम गर्नुहुन्छ.
त्यसमा अनुगमन पनि भइराखेको
भइरहेको छ एउटा कुरो. दोस्रो कुरो चाहिँ डेटा जेनेरेसन गर्ने कुरा चाहिँ अप्ठ्यारो कुरा भएको थियो र खास गरी हामीले राष्ट्रिय योजना आयोगबाटै केन्द्रीय तथ्याङ्क विभागबाट उत्पादित डेटाहरूको आधारमा प्रदेशबाट धेरै डेटाहरूको चाहिँ कामहरू भयो र त्यसले गर्दाखेरि अलिकति त्यसलाई मोनिटरिङ गर्न सक्ने अवस्थामा त्यो पुगेको र हामीले 130 इन्डिकेटर जो अघि मैले भने प्रदेश स्तरमा बनाइएको छ उहाँहरूसँगै बसेर हो र अर्को चाहिँ 117 इन्डिकेटर चाहिँ स्थानीय तहमा बनाइएको छ र मेन राष्ट्रिय योजना आयोगले गर्ने भनेको समन्वयात्मककारी भूमिका मात्रै हो. कार्यान्वयन गर्ने उहाँहरू निकाय आफैले हो, योजना तर्माउने उहाँहरूले हो. अब मोनिटरिङ गर्ने कुरा चाहिँ फेरि हामी भिएनआर बनाउने सन्दर्भमा, रिपोर्टिङ गर्ने सन्दर्भमा हामीले तलैदेखि भएको प्रगतिको रिपोर्टिङ भएपछि मात्रै कुन कुन इन्डिकेटरमा कति भएछ भनेर हामीले गर्छौँ र हामीले त्यसलाई फेरि 3 टायरमा चाहिँ डिभाइड गरेका छौँ, फर्स्ट, सेकेन्ड, थर्ड गरेर. पहिलो चाहिँ हामी रिपोर्टिङ गर्न सक्ने इन्डिकेटरहरू कति हुन्, प्रदेशले 130 इन्डिकेटरमा र स्थानीयले चाहिँ 117 गर्नुपर्छ भन्ने गरी हामीले काम गरेका छौँ. र अर्को कुरो अब उहाँहरू स्वायत्त पनि हो, हाम्रो फेडरल सिस्टम चाहिँ बटम अप र टप बटम दुइटै हो,
दिग्दर्शन मात्रै पठन निर्देशन दिन सकिँदैन,
निर्देशन दिन हामी सक्दैनौँ. त्यही मैले त्यही भन्न खोजेँ. तर समन्वय गर्ने काम चाहिँ माथिबाट भएको छ, तल र माथि दुइटैबाट हुनुपर्छ भन्ने छ. त्यसमा हामीले अर्को के गरेका छौँ भने यो समपूरक र विशेष अनुदान जुन हाम्रा 4 अनुदान मध्येको महत्त्वपूर्ण अनुदानको रूपमा लिइन्छ, त्यसमा चाहिँ स्थानीय तह र प्रदेशमा अरू कुनै खाले बजेटबाट छुटेका तर गर्नै पर्ने डिगो विकास प्लस राष्ट्रको सामाजिक रूपान्तरणको आवश्यकताभित्र परेका विषयवस्तु छुटेका, जस्तो खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगार अथवा सामान्य पूर्वाधारहरू छ भने त्यसलाई चाहिँ उहाँहरूले डाइरेक्ट प्रविष्ट गराएर ल्याउन सक्ने व्यवस्था गरेका छौँ. र त्यसमा पनि अब पूर्वाधारकै भए पनि त्यो एसडिजीमा होइन भन्न मिल्दैन त्यहाँनिर, किनभने पूर्वाधार भएपछि कति जनसङ्ख्या चाहिँ पूर्ण रूपले लाभान्वित हुन्छ त, उहाँहरूको सहर र ग्रामीण क्षेत्रको इन्टरकनेक्टिभिटी कति हुन्छ भन्ने भयो. त्यस्तै उहाँहरूको चाहिँ अब प्रादेशिक
अनुहारसित जोडिएको हुनु पर्यो,
बजार व्यवस्थापनको कुरा भयो, वस्तु तथा सेवाको. अर्को त्यसै गरी चाहिँ अब प्रादेशिक र ग्रामीण लेभलका जुन असन्तुलनहरू छन् तीहरू घट्ने भए,
रोजगारी सिर्जना हुने भयो, त्यो सबै 8-9 इन्डिकेटर हेरेर हामीले त्यहाँ करिब 30-35 अरब जति वार्षिक बजेट पनि त्यसमा जान्छ। त्यो चाहिँ डाइरेक्ट राष्ट्रिय योजना आयोगबाट जाने हो। अरू सम अरू चाहिँ नि विशेष र समप्रक बाहेकको यो सशर्त र वित्तीय सम्मानीकरण चाहिँ यता अर्थ मन्त्रालयबाट जान्छ, त्यसमा पनि उहाँहरूले अनबोर्ड गर्न सक्नुहुन्छ। त्यही चिजलाई एसडिजीसँग अलिक बढी फोकस गरेर गऱ्यो भने अगाडि बढ्छ जस्तो लाग्छ। के समन्वय नभएको भन्न मिल्दैन,
सुधार गर्ने ठाउँ धेरै छ।
किनभने पहिलो आवधिक निर्वाचनको 5 वर्षको अवधिमा हामीले जति गऱ्यौँ त्यो सन्तोषजनकै हो, किनभने हामी इन्स्टिट्युसन इस्टाब्लिसमेन्टमा छौँ, कामहरू भइरहेछ, सुरु भएको छ। इन्टरनेसनल्ली पनि हाम्रो स्थान एकदमै राम्रो छ। भिएनआर एचएलपिएफमा हामी जाँदा होइन भिएनआर रिपोर्टिङ गर्दा हामीले चाहिँ अब 19 एउटा गऱ्यौँ, अब 22 फेरि 23 अर्को गर्दैछौँ। यो हाम्रो प्रोग्रेस रिपोर्ट
भिएनआरलाई हामीले नेपालीमा के भनिदिने हाम्रो चाहिँ
यो चाहिँ अब समीक्षा वार्षिक समीक्षा हो,
वार्षिक
स्वैच्छिक समीक्षा हो,
दिगो
हाम्रो प्रगतिको लक्ष्य अनुसार हामीले कति गऱ्यौँ गरेनौँ भन्ने यो वार्षिक स्वैच्छिक समीक्षा हो, कोही बाध्य छैनन् के
हामीले चाहिँ गरिरहेछौँ। हामी यसरी गऱ्यौँ भनेर अन्तर्राष्ट्रिय स्तरमा वार्षिक समीक्षा
हामीले लिड गरेको ठाउँमा अरू देशलाई पनि हामीले सिकाएको छौँ। उहाँले अघि भने जस्तै राष्ट्रिय योजना आयोगले पदाधिकारीको लेभलबाट, भिसीको लेभलबाट, कर्मचारीहरूको सचिवहरूको लेभलबाट अरू देशकालाई ल तिमीहरूले 2 भिएनआर गरिसके, हामीले एउटा नै गरेको छैन, ल हाम्रो लागि पनि केही गरिदिनु पर्यो भनेर ग्लोबल्ली पनि।
धन्यवाद डाक्टर साहबलाई। म अब फेरि ब्यान्जुजीसँग आएँ। यो स्थानीय आवश्यकताहरू धेरै छन् किनभने स्थानीय सरकारले धेरै काम गरिदियो भने हामी दिगो विकासको लक्ष्य हासिल गर्न सजिलै सक्छौँ, धेरै दिगो विकासका धेरै इन्डिकेटरहरूमध्ये त्यो गर्न सक्छौँ। यो स्रोत परिचालनको बाटोमा तपाईँहरूलाई कति सजिलो छ, कसरी गरिरहनु भएको छ, के व्यवधानहरू छन्, नीतिगत समस्या पनि छन्, के छन् जुन सरकारले दिने, सङ्घ र प्रदेशले दिने भन्दा अरू स्रोत परिचालनहरू कसरी गर्नुभएको छ, त्यसमा के समस्याहरू छन्?
अब हामीले स्रोत परिचालनको सवालमा चाहिँ 2-3 कामहरू अब अगाडि बढाएका छौँ। मैले चाहिँ 5 वर्षमा 1100 काम गरेँ, त्यसमध्ये जम्मा 23 काम मात्र मैले ठेक्कामा दिएँ, बाँकी सबै उपभोक्ता समिति मार्फत काम गरेँ। त्यसले गर्दा उपभोक्ता समितिहरूले 60-40 हिसाबले, 25-75 हिसाबले, 15-85 हिसाबले जनसहभागिता जुटाउँदा प्रतिवर्ष 6 करोड 60 करोड रुपियाँ पैसा चाहिँ तपाईँको जनताबाट उठे। त्यसले जनसहभागितामा आधारित योजनालाई हामी बढी केन्द्रित गऱ्यौँ। अर्को हामीले सहरी क्षेत्रमा चाहिँ तपाईँको 60-40 सिद्धान्त ल्यायौँ, जसले चाहिँ कुनै पनि ठाउँमा विकास निर्माणको काम गर्दा त्यहाँको लोकल मान्छेले 40% हाल्ने, नगरपालिका 60% हाल्ने,
पब्लिक प्राइभेट पार्टनरसिपको
मोडेलमा हामी गयौँ होइन। अर्को हामीले चाहिँ महिला, दलित, जनजाति, आदिवासीहरूको वडादेखि नगर तहसम्म तपाईँको काउन्सिल बनायौँ, महिला काउन्सिल, युवा काउन्सिल, दलित काउन्सिल, जनजाति, अपाङ्ग काउन्सिल बनायौँ। 5 काउन्सिल मार्फत चाहिँ त्यहाँभित्र सशक्तिकरणको, शिव विकासको,
सबै वर्गलाई उठाउनलाई चाहिँ त्यो
उद्यमशीलताको 3 कुरालाई हामीले केन्द्रित गर्यौँ र गरिबी निवारण कोष भनेर, मेयर गरिबी निवारण कोष भनेर हामीले कोष खडा गर्यौँ, जुन कोष मार्फत तल काम गर्दा करिब करिब हामीले 860 मानिसलाई चाहिँ हामी शिवमूलक तालिम दियौँ। त्यसमध्ये तपाईँको 40% अहिले संस्थागत, व्यक्तिगत वा कतै न कतै काम गरिराखेको छ, त्यसले चाहिँ गरिबी निवारणमा ठुलो योगदान पुर्यायो। हामी चाहिँ समुदायसँग काम गर्ने हिसाबले 3 हामीले फ्रेमवर्क अवलम्बन गरेको छ। एउटा चाहिँ टोल विकास समिति गठन गरेर त्यहाँकै टोल विकास समितिसँग काम गर्ने, एउटा युजर्स कमिटीसँग काम गर्ने, र अहिले धुलिखेत नगरपालिकाले नगरपालिका क्षेत्रभित्र आइएनजिओ, एनजिओ वा स्थानीय एनजिओहरूसँग पनि साझेदारीमा विकासको काम गर्ने भनेर कानुनै बनाएर हामीले काम गरेका छौँ, जसको कारणले गर्दाखेरि चाहिँ अलिक व्यापक जनसहभागिता, विविध क्षेत्रसँग साझेदारीता र विविध वर्गहरूको पक्षधरता लिएर काम गरेको र त्यो सामाजिक र आर्थिक समुन्नति नै हाम्रो पहिलो केन्द्रीकृत योजना हो भन्ने खालको हिसाबले काम गरेको कारणले
यो जस्तै
त्यो एउटा उपलब्धि चाहिँ यसरी
माथि आएको छ। तर मैले देखेको अलिक ठुल्ठुला पूर्वाधारमा जस्तै वैदेशिक ऋण लिनलाई पनि अब नीतिगत समस्या होला कि 10% बढी लिन नपाउने भन्ने छ।
त्यो त यो स्थानीय सरकारहरू यसमा 2 कुरा केन्द्रित गर्नुपर्छ जस्तो लाग्छ, किनभने अहिले हामीले गर्न पायो भन्दैमा वा गर्न नसकिने कुरा गर्नु हुँदैन। अहिले नेपालमा स्थानीय सरकारहरू आत्मनिर्भर बनाउनेतर्फ हामीले केन्द्रित गर्नुपर्छ। अब अहिले चाहिँ स्थानीय सरकारहरू आएको पैसा खर्च गर्ने ठाउँ बन्यो तर स्थानीय सरकारको प्रशासनिक खर्च आफैले धान्न सक्ने कसरी बनाउने
तर त्यसको लागि त लगानी नै भित्राउनु पर्ने
हो तपाईको चाहिँ लोकल गभर्नमेन्ट बनाउने त्यहाँपछि पुँजी परिचालन गर्ने स्थानीय सरकार बनाउने त्यहाँपछि तपाईको साझेदारी गर्न सक्ने बनाउने भन्ने योजना हामीले अगाडि लानुपर्छ अहिले नेपालमा तपाईको 5% पनि स्थानीय सरकारले आफ्नो ट्याक्सबाट आफ्नो प्रशासन चल्दैन यो सत्य कुरा हो अब यो सत्यलाई हामीले चाहिँ अब हामीले ठूलो नगरपालिकाहरू उद्योग धन्दा व्यापार सहर कोर एरिया बढी भएको क्षेत्रहरूमा हामीले ट्याक्सेसनका कुराहरू हाम्रो साझेदारीका कुराहरू हाम्रो चाहिँ डेभलपमेन्टमा विविध किसिमको साझेदारी हुन्छ त्यो कुराहरू अवलम्बन गर्नुपर्छ हामीले दिएको राइट कति छ त्यो अनुसार हामीले काम गर्नुपर्छ
त्यहाँ चाहिँ तपाईँले अब निजी क्षेत्रसँग सहकार्य गरेर कर तिर्ने समूह वर्ग अथवा कम्पनीहरू भएन बल्ल हाम्रो रेभेन्यू उठ्ने त्यस्तातिर चाहिँ बढी ध्यान कतिको गएको छ
अब यस्तो छ यो कर तिर्ने भनिसकेपछि आम रूपमा नै हाम्रो नेपाली कल्चर के हो भने तिर्न नपाए हुन्छ भन्ने कल्चर
तर कमाउने मान्छे धेरै गरायो भने त कर
कमाउने मान्छेले त करको दायराभित्र ल्याउनु पर्यो त्यसले कानुनी रूपमा उसलाई चाहिँ अगाडि ल्याउनु पर्यो त्यसका लागि त हामीसँग सबभन्दा ठुलो कसले कति कमाउँछ भन्ने कुराको दाता सरकारसँग हुनु पर्यो होइन कसले कति कमाउँछ भन्ने दाता भएपछि न अहिले नेपालमा चाहिँ कमाएको देखिन्छ कसले कति कमाएको भन्ने चाहिँ देखिँदैन त्यो त सङ्घीय सरकारले त्यो
आर्थिक सुशासनको
पाटोमा चाहिँ त्यो इन्डिभिजुअल मान्छेहरूको होइन इकोनोमिकल तपाईँको चाहिँ डेभलपमेन्ट कसरी भइराखेको छ भन्ने कुरा आइसकेपछि र तपाईँको त्यहाँ काम आउँछ अब एसडिजीकै कुरालाई हामी केन्द्रित गर्ने हो भने चाहिँ पहिला हामीले हाम्रो पालिकाभित्र गरिब कति छन् कुन क्षेत्रमा विकास पुग्नुपर्ने त्यहाँ पुगेकै छ कि छैन होइन मेरो र तेरो गाउँको हिसाबले होइन मेरो पार्टी र तिम्रो पार्टीको हिसाबले होइन साँच्चै कहाँ अभाव छ कहाँ कमजोरी छ दलितहरूको अवस्था के छ महिलाको अवस्था के छ जनजातिको अवस्था अपाङ्गता भएका अवस्था के छ सीमान्तकृतहरूको अवस्था के छ त्यो सबै कुरा इन्डिकेटर थाहा पाएर त्यसमा केन्द्रीकृत गरेर जाने हो भने चाहिँ एसडिजीको लक्ष्य पनि हासिल हुन्छ हाम्रो देशको समृद्धिको आधार पनि
हासिल हुन्छ धन्यवाद ब्यानर्जी सरलाई
आज हामी नयाँ छौँ हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड समृद्ध नेपालको लागि नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो किनकि यसमा सबै छ
ल मैले फेरि शर्मिलाजीसँग आएँ यो दिगो विकासको लक्ष्य गर्न जति पनि सरकारहरूले स्थानीय सरकार प्रदेश सरकार सङ्घीय सरकार जति पनि बजेट बनाएको छन् त्यो प्रत्यक्ष त जनतालाई लाभान्वित गर्ने कुरा हो तर यो बजेट बनाउँदाखेरि त्यसका कार्यान्वयन गर्दाखेरि भएका कमी कमजोरीमा कस्तो पाउनु भएको छ यो सिभिल सोसाइटीको हिसाबले नागरिक समाजको हिसाबले एनजिओ फेडरेसनहरूले कति उठाउनु भएको छ त्यो
पहिलो कुरा त कति उहाँहरूको इङ्गेजमेन्ट छ कति उहाँहरूलाई इङ्गेज गराइएको छ भन्ने बारेमा पनि छलफल चर्चा गर्नु पर्यो अघि हाम्रो प्लानिङ कमिसनको सदस्यज्यूले भन्नुभयो 4I को चाहिँ नि गरेको छ भनेर अब त्यो कति मिल्ने नमिल्ने उहाँहरूले हेर्नुहुन्छ तर म भन्छु सिभिल सोसाइटी अर्को एउटा आईमा पर्छ 5I हुनुपर्छ भन्ने लाग्छ मलाई किनभने त्यति धेरै महत्त्व दियो भने मात्रै किनभने उनीहरू त काम गर्ने हातहरू हो नि त मलाई अब अघि नै मैले भनिसकेँ मोनिटरिङ पनि गर हेर पनि तर काम व्यापक रूपमा लगाऊ भनेर चाहिँ नि मैले अघि पनि त्यो कुरा गरिसकेँ त्यसले गर्दाखेरि इङ्गेज कतिको गराएको छ अहिले चाहिँ नि छलफल बहस कुराकानी हुँदाखेरि चाहिँ इङ्गेजमेन्ट कम छ भन्ने कुरामा चाहिँ नि सङ्घ संस्थाहरूको कुराहरू आइरहेको हुन्छ दोस्रो कुरा चाहिँ के छ त भन्दाखेरि तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ त्यो बजेटहरू यो गर्दाखेरि चाहिँ अब त्यो पनि त्यो एउटा क्यापेसिटीभित्रै पर्छ बजेटहरू कसरी बनाउने
सुशासनको पाटो पनि तपाईँले अब तपाईँ त वाचडग हो होइन एक प्रकारको चाहिँ रखवाली गर्ने हो त्यहाँ चाहिँ समाजको कस्तो छ सुशासनको पाटो
सुशासनको पाटोको कुरा गर्दा त समग्रमा चाहिँ
त्यसैगरी बजेट सुशासनको पनि ठुलो
कुरा सुशासनको कुरा पनि अब एउटा कुरा त पुँजीगत खर्चको कुरा नै ठुलो कुरा भएको त्यसैमा कुराहरू चाहिँ बरोबर रूपमा उठाउनु परिरहेको छ हामी अब पैसा छैन भनेका छौँ खर्च पुगेन भनेका छौँ 14-15% भन्दा खर्च गर्न सक्दैनौँ सबभन्दा ठुलो समस्या त त्यहाँनिर छ त्यो कुरालाई
लक्षित वर्गमा बजेट नपुगेर मेयरको घरमा अथवा गाउँपालिका अध्यक्षको घर नजिक बाटो गयो भन्ने पनि छ
एउटा गर्दाखेरि यी सबै कुराहरूमा मलाई यो पार्टमा चाहिँ यो
गाडी किनियो स्कुल बनाइएन भन्ने पनि
स्कुल बनाइएन भन्ने पनि छ अथवा चाहिँ त्यहाँ बाटो बनाएकै छैन तिमीलाई किन चाहियो रे भनेर चाहिँ एउटा लक्षित वर्गलाई दिनुपर्ने पैसा बाटोमा हाले स्कुल बनाए भन्ने पनि छ डिफ्रेन्ट खालका चाहिने नराम्रा पनि छ तर त्यो करेक्सन गर्ने पार्टमा बजेटको पार्टमा यहाँनिर एकदमै चाहिने यति खर्च हुनुपर्ने किन भएन यस्तो भनेर धेरै आवाजहरू उठिसकेको अवस्था
चाहिँ
छ क्यापासिटीकै कुराहरूमा यसलाई कसरी लोकलाइजेसन गराउने भन्नेमा बढी महत्व छ तर यसबाट गएका बजेटहरू साँच्चीकै प्रपर रूपमा त्यो तल जुन कमिटीलाई पाउनुपर्ने उसले पायो त भनेर चाहिँ छलफल भए तापनि त्यो ढङ्गले आवाज उठेको कुराहरू
तपाईँहरूलाई जुन राष्ट्रिय योजना आयोगमा अथवा नगरपालिका सङ्घीय जुन सरकारी विभिन्न संयन्त्रहरूले मिटिङहरू गर्छ उठाउनुहुन्छ
उठाउने गरेको छ
उठाउने गरेको छ
त्यस्तो आवाजहरू भनेको चाहिँ नि विशेष गरेर अब लगेका पैसाहरूको चाहिँ समयमा कामहरू नभइरहेका अहिले हामीले अघि गरेका कुराहरू भन्दा थप कुरा चाहिँ एउटा के भन्दा टाइमली काम नहुने टाइमली काम नभए पछाडि अनि त्यसको त्यो लास्टमा मिनटमा काम गर्नुपर्दा कामको क्वालिटी नहुने काम त सकिने तर क्वालिटी चाहिँ नभइरहेको अवस्थाहरू हुने डिफ्रेन्ट किसिमले चाहिँ अरू अरू ढङ्गले अरू किसिमको कामहरूमा अगाडि बढिराखेको अर्को त एकदम धेरै सरकारको यो कुरा यहाँ उठेन सरकारको चाहिँ नि त्यो आन्तरिक नीतिहरू नै समस्या छ क्या यो र त्यो डकुमेन्टको फुलफिल गर्ने जुन त्यो ब्युरोक्रेटिक भित्र गएर गर्ने छ अब हामी कहाँ के अरे चाहिने राजतन्त्र प्रजातन्त्र हुँदै गणतन्त्रमा आयौँ तर अहिले पनि हेर्ने हो भने त्यहाँभित्रका नीति नियमहरू त्यही छन् क्या सबभन्दा ठुलो कुरो त त्यहाँनिर छ तपाईँ हामी फड्को मारेर अगाडि संरचनामा रूप इन्स्टिट्युसन मात्रै बनाएर भएन कि इन्स्टिट्युसनलाई कसरी वैज्ञानिक बनाउने कसरी हामी चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्मको चाहिँ एउटा आजको जमानामा यत्रो ठुलो चाहिँ सामाजिक सञ्जालको कुराहरूमा यति धेरै चाहिने भाइब्रेटमा कुद्नुपर्ने बेलामा हाम्रा नीति नियमहरू खास परिवर्तन भएका छैनन् त्यो चाहिँ विशेष गरी सरकारी पक्षहरूमा अब त्यो यो कागज र ऊ कागज पुर्याउँदैमा चाहिँ काम नहुने विशेष गरी बजेटको कुरामा समयमा कार्यान्वयन नभएको चाहिँ एकदम धेरै चाहिँ
धेरै छ अब तपाईँ अब सिभिल सोसाइटी नागरिक समाजमा यहाँ राष्ट्रिय योजना आयोगको मान्य सदस्य पनि हुनुहुन्छ अब अलि प्रख्यात राम्रो काम गर्नुभएको नगरपालिकाको मेयर पनि हुन्छ के सुझाव के दिन चाहनुहुन्छ दिगो विकास लक्ष्यमा सम्बन्धी
पहिलो सुझाव यो बढीभन्दा बढी लोकलाइजेसन गराउनु पर्छ लोकलाइजेसनका लागि स्थानीय स्तरका क्लबदेखि लिएर म फेरि एकदम भेटरन ठुल्ठुला एनजिओहरू मात्रै भन्दिनँ साधारण साना क्लबदेखि लिएर साँच्चीकै काम गर्ने एउटा चाहिँ इच्छा भएका इच्छा शक्ति भएकाहरूलाई इङ्गेज गराउनुहोस् बढीभन्दा बढी पहिलो कुरा मैले त्यो कुरा भन्छु दोस्रो कुरा चाहिँ कामको मोनिटरिङ व्यापक रूपमा गर्नको लागि चाहिँ सिभिल सोसाइटी भनेको एनजिओ मात्रै होइन विभिन्न एकाडेमिक अर्गनाइजेसनहरू युनिभर्सिटिजहरू अरू विभिन्न खालकाहरूलाई पनि प्रयोग गरौँ कतिले थेसिस गर्नुहुन्छ आफ्नो थेसिस किन हामी चाहिँ त्यही विषयवस्तुमा एउटा गोलको चाहिँ थेसिस तपाईँ गर्नुहोस् जाने आउने खर्चहरू हामी दिन्छौँ त्यो रिपोर्ट लिएर आउनु त्यसले हाम्रो भिएनआरमा एकदम ठुलो चाहिँ इनपुट राख्छ त्यस्तो किसिमको अर्को चाहिँ व्यापक रूपमा सबैलाई चाहिँ सहभागिताको चाहिँ गराउनु पर्यो सहभागिता गराउँदाखेरि सरकारलाई अथवा स्थानीय सरकारलाई चाहिँ जहिले पनि के हो त भन्दा अब सहभागिता भनेको चाहिँ के हुनु पर्यो भन्दा समावेशी मात्रै होइन कि समावेशीभित्र पनि कसरी त्यो वास्तवमा अलिकति मौका दिएर त्यो थोरै मौका दियो भने आउँछ नि त एकजना महिला त्यहाँ सबै कामहरू गर्न सक्छन् तर कहिले पनि ऊभन्दा जान्ने पाँचजना पुरुष हुन्छन् उनले न यो फोरम पाउँछन् न त्यहाँ कुनै कुरा राख्न पाउँछन् न त्यो रिपोर्ट लेख्ने ठाउँमा नै एउटा असिस्टेन्ट भएर पनि जान पाउँछन् पाँच सातजना चाहिँ एकदम होनहार मान्छे भएछ उसको बेलै आउँदैन त्यो ढङ्गले अर्को कुरा जाओस् लास्टको चाहिने चाहिँ लास्ट बट नट चाहिँ के छ भन्दा बढी चाहिने पोलिसीका कुराहरू छलफल बहस गर्दाखेरि उहाँहरूको इङ्गेजमेन्ट होस् उहाँहरूलाई पनि जानकारी होस् सिभिल सोसाइटी भन्ने बित्तिकै उहाँहरू सबै जानेको छ भन्ने कुरा हुँदैन र त्यो कुरालाई तल ग्रासरुटदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनको लागि एउटा राम्रो पार्टनरको रूपमा सँगै लैजानु गर्नुभयो भने
शर्मेजीलाई धेरै धेरै धन्यवाद अन्तिममा हाम्रो मेयर साहब बेन्जुजीसँग आउँछु अहिले जुन तपाईँको नगरपालिकाले दिगो विकासका लक्ष्य हासिल गर्ने एउटा राम्रो उदाहरणीय काम गरेको छ अरू तपाईँको जस्तै अरू स्थानीय सरकार गाउँपालिका र नगरपालिकालाई के सुझाव दिन चाहनुहुन्छ ताकि उहाँहरूले पनि तपाईँले जस्तै राम्रो काम गर्न सकुन्
अब मेरो चाहिँ तलको पालिकाहरूले सुझावभन्दा माथिको सरकारलाई नै सुझाव दिनु मन लाग्छ मलाई
पालिकाहरूलाई पनि सुझाव
सबभन्दा ठुलो कुरो त यो संविधानले स्थानीय तह प्रदेश र सङ्घ सरकारलाई दिएको जुन अधिकार छ त्यो अधिकारहरू बाँझिएका छन्
अनुसूचीहरू बाँझिएका छन्
अनुसूची मात्र होइन अधिकारै बाँझिएका छन् नयाँ संविधान अनुसार निर्माण गर्नुपर्छ नयाँ कानुनहरू निर्माण हुनुपर्छ पुरानो सरकार कानुनहरू जो संविधानभन्दा विपरीत छ त्यसलाई हटाउनुपर्छ र तपाईँको कार्य विस्तृतीकरणको जुन सरकारले बनाएको छ त्यो क्याबिनेटले पास गरेछ त्यसलाई ऐनको रूपमा ल्याएर स्थानीय प्रदेश र सङ्घ सरकारको आफ्नो रियल अधिकारहरूको कार्यान्वयन गर्न सक्ने अधिकार क्षेत्र स्थापित गर्नुपर्छ पहिला कानुन रूपमा बलियो नभइकन काम गर्न सकिन्न दोस्रो सङ्घ सरकार प्रदेश सरकारले 64% 65% 66% मात्र विकास खर्च गर्छ, आफूले खर्च गर्न नसक्ने अरूलाई पनि नदिने भनेपछि त्यो पुँजीको परिचालनहीनताबाट कसरी समाजको समृद्धि हुनसक्छ? त्यस कारणले एसडिजी केन्द्रीकृत ती बजेटहरू तीन तहमा बाँड्नु पऱ्यो, मैले अघि पनि भनिसकेको छु कुन कुन तहले के काम गर्ने हो भनेर
फेरि पुनर्भिजिट
गरेर
खर्च गर्न।
अब अर्को कुरा चाहिँ कुन पालिकाले एसडिजीका कुन लक्ष्य प्राप्त गर्यो, कति खर्च गर्यो, कुन योजना केन्द्रित गर्यो, कुन गर्नुपर्छ भन्ने कुराको गरेको पनि तपाईँको काहीँ अभिलेख हुँदैन, किनभने यो राज्य पुनर्संरचनापछि त्यो अभिलेख हुने चलनै छैन। त्यस कारणले अब सबै पालिकाहरू सबै प्रदेशहरूले सङ्घ सरकारले पनि गरेको विकास निर्माणको त्यो इन्डिकेटरमा ल्याउने गरी एक रूपताको डाटाको तपाईँ प्रोसेस एउटा सुरु गर्नु पऱ्यो। त्यस्तै चाहिँ ठ्याक्कै हामी कहाँ
छाँच्छौँ भन्ने अवस्था
कुरा आउँछ।
हस्, अब म मान्य उपाध्यक्षसँग एकदम छोटो, अब हामीले रिसोर्स ग्यापको जुन 20 तत्कालीन मूल्यमा अहिले धेरै 20 खर्ब जति लाग्ने, अब हामीसँग धेरै ग्याप अघि नै भन्नु कमसेकम पाउने 6 खर्ब जति ग्यापै छ, निजी क्षेत्रकै लगानी चाहिँ 37% जति चाहिन्छ भनेको छ। अब यो जुन हाम्रो रिसोर्स ग्याप छ अथवा स्रोतको जुन अभाव छ, यो परिपूर्ति गर्नलाई हामीले 1-2-3 त्यस्तो केही उपायहरू सरकारले अथवा राष्ट्रिय योजनाले सरकारलाई त्यस्तो किसिमको सुझावहरू दिएको छ ताकि दिगो विकासको लक्ष्य हामीले हासिल गर्न सकियोस्?
यस्तो छ डाक्टर साहब, पहिलो कुरा त हामीले अब सरकारले गर्ने पार्ट कति हो भन्ने कुरा पनि आइडेन्टिफाई गरिसकेका छौँ। सरकारको ठुलै पर्छ चङ्क, 55% जति पर्छ
जति पब्लिक अथवा सार्वजनिक होला।
55% पर्दा पनि फेरि राष्ट्रिय लक्ष्यका 60% भन्दा बढी लक्ष्यहरू त्यहाँ अनबोर्ड हुने भएको हुनाले सरकार त्यसमा प्रतिबद्ध छ। सरकारले चाहिँ पहिलो कुरा के गर्नु पर्यो भने उसले अब यो डोमेस्टिक जुन रिसोर्स मोबिलाइजेसन हुन्छ त्यसलाई अलिकति ट्याक्सको दायरा फराकिलो पारेर हुन्छ अथवा अरू कुनै माध्यमबाट अलिकति ठुलो बजेट
तिर्ने वर्ग धेरै बनाएर लगानी
गर्ने एउटा, अर्को चाहिँ राष्ट्रिय स्रोतको पनि खोजी गर्ने भन्ने हिसाबबाट, जस्तो हामी कहाँ ट्याक्सबाट मात्र नभएर हाम्रा साधन स्रोत सम्पत्तिहरू छन् तिनको सही ढङ्गबाट राज्यले प्रयोग गर्न सक्यो भने त्यसबाट पनि आम्दानीका स्रोतहरू खडा हुन सक्छन् भन्ने पनि अर्को दोस्रो विषय हुनसक्छ। तेस्रो चाहिँ अब ओडिएलाई पनि अलिकति व्यवस्थित ढङ्गबाट यो जुन अफिसियल डेभलपमेन्ट एसिस्टेन्ट हामीले लिन्छौँ त्यसलाई पनि कस्तो छ भने त्यो समन्यायिक हिसाबले एसडिजीका गोलहरूसँग
मिल्ने
गरी टाइअप र वितरण भएको छैन। कुनैमा अघि भने जस्तै अब एकदमै धेरै छ, कुनैमा छोकै छैन भने त्यो कुनै डोनर र कन्ट्रीको इन्ट्रेस्ट अनुसारको काम हामीले गरिदिने भन्दा पनि हाम्रो एसडिजीमा पछि परेको, जस्तो अब पोभर्टी एलिभेसनको कुरो छ नि त, जिरोमा यदि हामी ल्याउने हो भने 15 आवधिक योजनामै हामी सिङ्गल डिजिटमा ल्याउने भनेका थियौँ होइन, अब त्यो अवस्था त्यस्तो देखिन्न। तर एमपिआई जो मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्स छ त्यो त हामी धेरै प्रोग्रेस गरेको देखेका छौँ। त्यसैले अर्को चाहिँ जुन हाम्रो जुन डिफिसिट फाइनेन्सिङको छ, त्यो डिफिसिट फाइनेन्सिङमा पनि हामीले ल्याएका अब लोनहरू हुन्छ, बोरोइङहरू हुन्छ, सफ्ट लोनहरू अलिकति बढी नै फोकस गरेर ग्रान्टहरूमा पनि हामीले तत्काल छिटै जुन 2030 उपलब्धि नै हासिल गर्न सक्नुपर्ने विषय भनेको त 5 वर्ष जतिमा कम्प्लिट हुने खाले चाहिँ नि प्रोजेक्टहरूलाई स्पिल्ड गरेर छिटो गरौँ र अलिकति केन्द्रित मान्छेको आवश्यकतासँग मानवको आवश्यकतासँग जोडिएका बेसिक निड र अनिवार्य आवश्यकताभित्र परेका वस्तु तथा सेवालाई आपूर्ति गर्ने किसिमका विषय क्षेत्र आयोजनामा खर्च गर्नेमा चाहिँ जानुपर्छ भन्ने हो। अब त्यसरी जाँदाखेरि तिनटै तहका सरकारलाई यही नै हो, किन उचित किसिमको समन्वय गर्ने, हामीले एक्सेसहरू दिने, काम जसले गर्न सक्छ गर्न सक्नेलाई चाहिँ बढी उत्प्रेरणा दिने समन्वयात्मक कार्य भूमिका
गर्ने,
फुकाइदिने, त्यो एउटा काम गर्ने, कानुनहरू त्यस्तै बनाउने अघि म्यामले भने जस्तै एउटा। दोस्रो, प्राइभेट सेक्टरलाई चाहिँ अलिकति उनीहरूको इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट चाहिँ देशले बनाइदिनै पर्छ। हाम्रो एफडिआईको चङ्क पनि घट्दै गएको छ, जति हामी लक्ष्य गर्छौँ त्यति प्राप्त गरेका छैनौँ। यी पनि पूर्ण रूपले इन्भेस्टमेन्ट फ्रेन्डली इन्भाइरोमेन्ट बनाइदियो भने उहाँहरूले खर्च गर्न सक्ने सेक्टरहरू धेरै छन्, पैसाहरू बाहिर लगेर गरिरहेछन् भने हामीले त्यहाँ किन
किन काम गर्ने
भनेर त्यसमा चाहिँ नियमनकारी पनि समन्वयात्मक कार्य पनि र उत्प्रेरणा दिने खाले पनि गर्ने भनिएको छ। र अर्को बाँकी छ यो जुन सिएसओ र अरू डेभलपमेन्ट पार्टनरहरूलाई पनि आएको बजेट र आउने बजेट चाहिँ यहाँको आवश्यकता अनुसार टाइअप गर्ने गरी जाने भन्ने छ, यसरी हामी गइरहेछौँ।
ल डाक्टर कुँयाललाई धेरै धेरै धन्यवाद। आजको दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी स्थानीय सरकार, सङ्घीय सरकार र गैर सरकारी संस्थाहरूको भूमिका बारेको छलफल हामीले यहीँ समाप्त गर्छौँ र यो छलफलमा सहभागी भइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यो छलफलको कार्यक्रमलाई युरोपियन युनियन र युएनडिपीको सहयोगमा राष्ट्रिय योजना आयोगले सञ्चालन गरेको एआईएसएम परियोजनाले सहयोग गरेको छ र आजको कार्यक्रमबाट म बिदा चाहन्छु। हवस्, धन्यवाद।